समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोविड 19ले गर्दा अस्तव्यस्त बनेको नागरिकको दैनिकी जीवनयापनका लागि कठिन बन्दैछ। जनप्रतिनिधि र राजनैतिक दलहरू बीचको संघर्ष, दाउपेच र तानातानले देशमा राजनैतिक अन्योलको वातावरण निर्माण हुँदैछ। यतिखेर प्राथमिकता के हुन्, आफ्नो कर्तव्य के हो र यस्तो बेला के जायज के नाजायज, के संवैधानिक र के असंवैधानिक, यो सबै परीक्षणको कसीमा छ। मुलुकमा विकसित पछिल्लो राजनैतिक अवस्थाको व्याख्या र विश्लेषण फरक फरक छ। एउटै विषयमा बहुपक्षीय विचार व्यक्त भएका छन् पक्ष र विपक्ष दुवैतर्फ। यिनै सन्दर्भहरूको विश्लेषणका लागि आजको अन्तरसंवादमा हामी राजनैतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। बुद्धजी नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तरसंवादमा।
हजुर नमस्कार, सुप्रभात सबैजनालाई।
अब विषयवस्तुहरू यति धेरै अगाडि आएका छन्, एकातिर कोविडको महामारी र यसको व्यवस्थापनको विषय छ, अर्को राजनैतिक संघर्ष र त्यसको पनि व्यवस्थापनका कुराहरू छन्, होइन? अब एउटा विश्लेषकको हिसाबले हामी संचारकर्मीहरू विभिन्न संचार माध्यममा यहाँहरू जस्ता बुद्धिजीवीहरूलाई बोलाउँछौ, छलफल गर्छौं, होइन? हाम्रो त कुनै अविष्ट र अभिप्राय छैन। अब कति तटस्थ भएर कुरा गर्न सकिन्छ यस्तो यो अन्यलको अवस्थामा नि? विश्लेषकहरूलाई पनि गाह्रै छ कि?
तटस्थता भन्ने कुरा एउटा भनाइ मात्रै हो। तटस्थता भन्ने त विचार निर्माणमा अभिव्यक्तिमा हुँदै हुँदैन, होइन? पक्षधरता त सधैँ हुन्छ, तर पक्षधरताको सवालमा कुन पक्षले आफ्नो तर्कलाई, आफ्नो विषयलाई बढी प्राकृतिक न्यायसँग जोडेर अगाडि ल्याउन सक्छ, त्यो तर्क चाहिँ त्यसको स्वीकार्यता चाहिँ ज्यादा बन्दै जान्छ।
अब मानिस आफैमा एउटा बौद्धिक जीव हो, होइन? त्यसकारण अब अहिलेको शिक्षाको चाहिँ यो युगमा सब प्राय मानिसहरू धेरै शिक्षित पनि भइरहेका छन्, होइन? अलिकति सचेत पनि भइरहेका छन्। त्यसले गर्दाखेरि अब विषयगत रूपमै आउँ, होइन? अहिले नेपालमा एकातिर कोविड 19बाट कसरी आम जनतालाई सुरक्षित गर्ने भन्ने चुनौती छ, र यो बीचमा दोस्रो पटक भनौं न, लगभग यो दुई वर्षको दौरानमा फेरि पनि त्यही प्रकृतिको सवालमा हामी जुट्नु परिरहेको छ, होइन? संसदलाई विघटन गरियो, प्रधानमन्त्रीको नियुक्तिको प्रकरण यो ठिक भयो, यो ठिक भएन, उसले बलमिच्याई गर्यो, उसले संविधान उल्लंघन गर्यो, यी जुन विस्तृत विचारहरू आइरहेका छन् विभिन्न कोणबाट, यसलाई कसरी प्रोसेस गर्न सकिन्छ, के बुझ्ने जनताले?
यो धेरै नै नेपाली इतिहासमा एउटा धेरै केही पटक यस्ता यस्ता घटनाहरू नेपाली इतिहासमा, नेपाल राज्यको इतिहासमा आएको छ, र राजनीतिक रूपमा विश्वका विभिन्न क्षेत्रमा, मुलुकहरूमा पनि यस्ता विशेष ऐतिहासिक परिस्थितिहरू निर्माण हुन्छ। यो कुनै इतिहासमा घट्दै नघटेको घटनाहरू चाहिँ होइनन् यो। तर यहाँले प्रश्न गर्नुभएको जस्तै हाम्रा पूर्वजहरूले यस्ता परिस्थितिमा विभिन्न सीमाको बावजुद, त्यो बेलाको सीमाहरूको बावजुद देशको स्वाधीनता र देशको सार्वभौमसत्तालाई बचाइराख्नको लागि र वा देश भन्ने चिजै राख्नको लागि, त्यसको सर्भाइभलको लागि जुन सक्षमताका साथ काम गरिरहेको छ, त्यो अहिलेको पुस्ताले गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न चाहिँ छ। र हामी सबै वर्तमान नेपाली, वर्तमान समयका नेपाली जनता र नेपाली नेतृत्वहरू, सबै पक्षका नेतृत्वहरू एउटा परीक्षणमा चाहिँ छ, होइन? तर जुन त्यो परीक्षणको बीचमा व्यक्तिहरूले यस्तो सङ्कटमा आफूलाई पार्टिसिपेट गर्दा, सहभागी जनाउँदाखेरि जुन किसिमको एउटा डिस्कोर्स मार्फत, संकथन मार्फत आफ्ना पक्षलाई जस्टिफाइड बनाउने, न्यायचित ठहराउने र शक्ति आफ्नो हातमा लिने ढङ्गले जुन किसिमले सहभागिता जनाउँछ, राजनीतिक पक्ष, बौद्धिक पक्ष, कानुनको पक्ष, सबै पक्षहरू जुन हिसाबले त्यसमा सहभागी जनाउँछ, त्यो कुरा चाहिँ अहिले अलिकति संवेदनहीनतातिर गइरहेको चाहिँ जरुरी हो। किनभने कोभिडले जुन ढङ्गले विश्वव्यापी आक्रान्त भइरहेछ र नेपाली समाज र नेपाली देश, नेपाल देशको स्ट्रेन्थमाथि जुन कोभिडले जुन टेस्ट लिइरहेछ त्यो भनेको प्रधानमन्त्रीमाथि मात्रै टेस्ट होइन वा राष्ट्र स्वास्थ्य मन्त्रीमाथि मात्रै त्यो परीक्षण होइन, सिङ्गो नेपाल एज अ कन्ट्री एज अ स्टेट जुन हामी एउटा परीक्षणमा छन् थियो र अहिले हामी जुन परीक्षणमा छौँ त्यो टेस्टमा हामीले एउटा जुन एउटा मिनिमम एउटा संवेदनशीलता जनताप्रतिको जनताको जीवनप्रति संवेदनशीलता देखाउनु पर्ने कुरा चाहिँ कुनै सबै पक्षले मूलत नेतृत्वको पक्षले त्यो कुरामा चाहिँ अलिकति शक्तिको सङ्घर्षलाई ज्यादा प्रायोरिटी आफ्ना आफ्ना शक्ति आर्जन गर्ने कुरालाई ज्यादा प्रायोरिटी दिएर जनताको जीवधनलाई सेकेन्ड प्रायोरिटीमा राखेको कुरा चाहिँ दुःखद कुरा हो।
अब जस्तो भनौँ होइन कोभिडको विषयमा हामी निरन्तर छलफल पनि गरिरहेका छौँ, यहाँको विशेषज्ञताको विषय नभए भएर म त्यता धेरै जान चाहन्न, हामी सबै आम नेपालीले भोगिरहेकै विषय छ कि यतिखेरको चुनौती कति गम्भीर छ भन्ने कुरा, अस्पतालमा मानिसहरू छटपटाइरहेका छन्, अब अर्को भेरिएन्टको चाहिँ लहर आउन सक्छ भन्ने त्रास पनि एकातिर छँदैछ, अहिले एक प्रकारको चाहिँ निषेधाज्ञा अनुभव गरिरहेका छन् सारा नेपालीहरूले, दुईवटा जिल्ला बाहेक सबै ठाउँमा निषेधाज्ञा लागेको छ, यो कति समय जाला, के होला अर्थतन्त्र के होला, एकातिर प्रश्न छँदैछ। अब अहिले को ठिक र को बेठिक भन्दा पनि यो संसद विघटन र चुनावमा जानुपर्ने औचित्यहरूको सवालमा मतहरू यसरी प्रकट भएका छन् कि होइन अब यो भद्रगोल गरेर फेरि आउने निचोड त त्यही नै हो, दुई दुना चारै हो, दुई र दुई जोड्दा पनि चारै हो भने जस्तो खालको तर्क दुवै पक्षबाट आइरहेछ। जनमतमै जाउँ न, आखिर यो भद्रगोल राखेर रा, राजनीतिमा यो तमासा गर्नुभन्दा त हामी ताजा जनादेशमा जानुपर्छ भनेर विकसित देशहरूले पनि छिटो छिटो चुनाव पनि गरेका छन्, तर हामी दुईटा प्रश्नको बीचमा छौं, चुनाव गर्नु हुँदैन भन्ने मत पनि एकातिर चाहिँ प्रबल रूपमा चाहिँ राजनीतिक दलले उठाउने सम्भावना छ, आजै पनि अब विपक्षी गठबन्धनहरू चाहिँ न्यायिक निरूपणका लागि अदालत जाने कुराहरू पनि आइरहेका छन्। अब जसरी राजनीतिक कोर्समा समय व्यतीत भइरहेछ त्यसले त आम जनताको चाहिँ दैनिकीमा असर पार्ने नै भयो, यो राजनीतिक कोर्स चाहिँ कतातिर गइरह्यो होला, यहाँ राजनीतिक विश्लेषकको नाताले मैले भने अलिक सठिक रूपमा यसलाई अलिकति विश्लेषण गरिदिनुहोस् न, हामी कता जाँदैछौँ त हाम्रो कन्टेक्स्टमा?
एकदमै महत्वपूर्ण प्रश्न हो। अब राजनीतिमा राजनीतिज्ञहरूले पोलिटिकल एक्टर्सहरूले अधिकतम प्रयत्न आफ्नो आफ्नो पावर एक्सर्साइजको वा आफ्नो पोलिटिकल एक्सनलाई एउटा म्याक्सिमम लेभलमा एक्सर्साइज गर्ने इन्टेन्सन पोलिटिसियनको जहिले पनि हुन्छ, त्यो संसारभरिको पोलिटिसियनको कुरा हो, र त्यसको लागि वस्तुगत परिस्थिति निर्माण हुनसाथ त्यतातिर पहल कदमी लिइहाल्छ, त्यो स्वाभाविक हो। अब वस्तुगत परिस्थिति के थियो भने के बन्यो भने जब कोभिडको सङ्कट आयो अब समाजहरू विश्वको समाजहरू त्यो सङ्कटले एउटा क्रम भङ्ग ल्यायो, एउटा क्रममा निरन्तरताको एउटा क्रममा चलिरहेको समाजमा त्यो निरन्तरताको एउटा क्रमलाई भङ्ग गरेर एउटा सङ्कटको परिस्थिति सामाजिक सङ्कटको परिस्थितिमा पुर्याउँदाखेरि त्यो अवसरलाई त्यो अल्टरेसन मनोविज्ञान समाजको माइन्डसेटमा अल्टरेसन हुन्छ नि, जो कोभिडको सङ्कट अथवा युद्ध वा भूकम्प यस्ता किसिमको विभिन्न किसिमको समस्याहरूले जुन मानिसको माइन्डसेटमा जुन अल्टरेसन गर्छ त्यो बेला पोलिटिसियनहरूले आफ्ना चाहिँ आफ्ना पर्फर्मेन्सले आफ्नो पावर ग्राबिङ गर्ने शक्ति लिने आकाङ्क्षालाई चाहिँ अधिकतम प्रयोग गर्न खोज्छ। अहिले वर्तमान नेपालमा भूकम्पपछि एउटा घटना भयो, हामी त्यसमा व्याख्या मन नजाउँ, त्यसलाई एउटा रङले
भनौँ न, भूकम्प आएपछि संविधान आयो भने जस्तो होइन,
भूकम्पपछि संविधान आएर त्यो संविधानको बेलामा एउटा छलाङ लिने कोसिस गरेको थियो, शक्तिमा एउटा छलाङ लिने कोसिस भयो, जसको असन्तुष्टि यहाँ थियो, विशेषतः त्यो असन्तुष्टि हामी सबैलाई थाहा छ, नाकाबन्दी वा विरोध होइन, संविधान जलाएको कुरा, र त्यो असन्तुष्ट पक्ष जुन छलाङ लिए भनेर तत्कालीन समयमा नेपाली राजनेताहरूले गर्व गरेको थियो, र हाम्रो 90% भोटिङ लिएर जनमत लिएर तपाईँको देशभित्र सर्वसम्मतले हामी यो संविधान जारी गरेको भनेर जुन हाम्रो नेपाली नेताहरूले जुन गर्व गरेको थियो, त्यो कुरा चाहिँ कोभिडको सङ्कटको बेलामा जुन माइन्डसेट अल्टर हुँदाखेरि अर्को शक्तिले त्यो कुरालाई चाहिँ भत्काइदियो, सबै तहसनास बनाइदिए, तहसनास बनाइदिँदाखेरि अब फेरि पावर ग्राबिङ गर्ने कुरा, अर्को शक्ति हातमा लिने कुरामा एउटा छलाङ लिनको लागि केपी ओली वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा एउटा पक्षले अब आफ्ना योजनाहरूलाई द्रुततर गरीमा अगाडि बढाउने परिस्थिति चाहिँ अहिलेको कोभिडको संकटले दियो। यस्ता प्राकृतिक विपत्ति र संकटहरूको बेलामा युद्ध, त्यही भएर त राज्यहरूले बेला बेलामा युद्ध गराइरहन्छ नि त, ठुला शक्तिशाली राज्यहरूले किन युद्ध गराइरहन्छ भने त्यो एउटा एक किसिमको थ्योरी नै छ त्यसको, त्यसको लागि
पोलिटिकल पोलिटिकल कोर्स नै चेन्ज गर्न सक्ने हैसियत राख्ने खालका घटनाहरू भनौँ न अब,
किन त्यो त्यो बेला त जनता त एउटा मनोविज्ञानमा एउटा रेगुलर मनोविज्ञानबाट अल्टर भएको हुन्छ नि त, जनताको माइन्ड त अर्कोतिर सिट भएको हुन्छ नि त, त्यो बेला आफ्नो आफ्नो पावर ग्राबिङ गर्ने परिस्थितिलाई चाहिँ मान्छेले नेताहरूले पुस फरवर्ड गर्छ, अगाडि बढाउँछ। त्यो क्रममा अब विपक्षीहरू अब यहाँ पक्ष र त्यसको स्वाभाविक रूपमा त्यसको विपक्षी बनिहाल्छ, फेरि समाज भनेको त विपक्षी बिना हुँदैन होइन। अब जुन अब अहिले विपक्षी गठबन्धन भनेर जुन बनेको छ त्यो विपक्षी गठबन्धन चाहिँ अब वास्तविक रूपमा विपक्षी नै होइन अहिले, मेरो विश्लेषण त्यो छ। किनभने केपी प्रधानमन्त्री केपी ओलीले जुन कोर्समा यो कोभिडको सुरुवात हुन साथ, त्योभन्दा हुन त त्योभन्दा अगाडि नै सत्ता शक्ति सङ्घर्ष त चलिराखेको थियो, तत्कालीन दुई तिहाई नजिकको बहुमत लिएर जुन नेकपाको सत्ता बनेको थियो, नेकपाको सत्ता र समाजवाद उन्मुख र भू राजनीतिक रूपमा परम्परागत साझेदारहरूलाई छोडेर मुख्य साझेदारहरू, साझेदार त सबै साझेदार हुन् तर परम्परागत रूपमा जुन मुख्य साझेदार थियो राजनीतिको, त्यताबाट नयाँ उदयमान शक्तिसँग साझेदारी गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने भनेर जुन एउटा सपना बाँडेर नेपाल कम्युनिस्ट पार्टीको ब्रान्डमा चिनिया कम्युनिस्ट पार्टीसँग सम्झौता गरेर जुन ढङ्गले एक्सर्साइज सुरु भएको थियो, प्याराडाइम सिफ्टको जुन एक्सर्साइज सुरु भएको थियो, त्यो कुरा चाहिँ अहिले फेरि अब यो कम्प्युटरको भाषामा भन्दा अन्डु भयो होइन, त्यो कम्प्लिटली अन्डु भएर अब नयाँ परिस्थितिमा आयो। अब पुराना साझेदारहरूसँग नै साझेदारी गरेर जानुपर्ने परिस्थिति, हाम्रा इतिहासकालदेखि पुराना शक्ति साझेदारहरू छन्, ती शक्ति साझेदारहरूसँग नै भू राजनीतिक रूपमा शक्ति साझेदारहरूसँग नै फेरि नयाँ ढङ्गले साझेदारी गरेर त्यही फ्रेमवर्कबाट त्यही प्याराडाइमबाट नेपाललाई 21 औं शताब्दीमा अगाडि बढाउनु पर्ने परिस्थितिमा अहिले पुग्यो। त्यसको विपक्षमा बनेको जुन विपक्षी गठबन्धन भनेर भनेको छ नि अहिले देशभित्र, त्यो विपक्षी गठबन्धन चाहिँ जम्मा जम्मी प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाएर आफू प्रधानमन्त्री हुनेको विपक्षी गठबन्धन हो। जुन जुन पोलिटिकल प्याराडाइम सिफ्टिङलाई उहाँहरूले अल्टर गर्नै सक्नुहुन्न, उहाँसँग त्यो ताकतै छैन अहिले, त्यो त्यतिको ताकतवान विपक्षी शक्ति नै होइन त्यो।
अब अहिले चर्चा के भइरहेको छ भने पछिल्लो दुई तीन दिनको अवधिमा जुन किसिमका घटनाक्रमहरू भए, अहिले सरकार गठनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने थियो, त्यो समय अगावै नै मेरो विश्वासको मत लिने त्यति अवस्था देखिएन, त्यसले गर्दाखेरि नयाँ प्रक्रियाबाट सरकार गठन गर्नु पर्यो भनेर राष्ट्रपतिलाई उहाँले क्याबिनेटको निर्णय अनुसार चाहिँ उहाँले सिफारिस गर्नुभयो। राष्ट्रपतिले अहिलेको संविधान अनुसार जे मन्त्री परिषदले सिफारिश गर्छ त्यसलाई अक्षरश पालना गर्नुपर्छ भनिएको छ। अब तेस्रो पक्षबाट के विचार आइरहेछ भने यहाँ स्वविवेक प्रयोग गर्ने कुराहरू पनि आउँछन्, विधि मात्रै भनेर पनि हुँदैन, अवस्था हेरेर त्यसलाई विश्लेषण गरेर केही समय चाहिँ थाम्नु पर्न सकिन्थ्यो, प्रमाणीकरण गर्न सकिन्थ्यो, हस्ताक्षरदेखिका विभिन्न किसिमका यी के भन्छ मुद्दा मामिलाका कुराहरू आए कि राजनीति चाहिँ बढी मुद्दा मामिलातिर बढी केन्द्रित भयो, धारा उपधारातिर बढी केन्द्रित भयो र त्यसले व्यवहार त आम जनता प्रति राजनीतिज्ञहरूको चाहिँ उदासीनता छ है। यस्तो महामारीमा पनि राजनीतिज्ञहरू सरकार मात्रै नभनौ सम्पूर्ण एउटा पोलिटिकल फोर्समाथि नै एउटा प्रश्न आएको छ नि आजखेर होइन। अब यो प्रश्नको निरूपण कसरी होला, कसरी हामी यो स्थितिबाट छिटो भन्दा छिटो निकास लिन सकौंला बुद्धजी?
अब अघि जुन हामीले ब्याकग्राउण्डमा पृष्ठभूमिमा केही विश्लेषण गरे, शक्तिको एउटा कन्फिगरेसन, पावरको शक्तिको व्यूह र त्यसको विन्यासको आधारमा जुन समाज चलायमान हुन्छ नि त, अब त्यसको आधारमा जुन व्यूह र विन्यास अहिले निर्माण भएको छ त्यो आधारमा भन्दाखेरि अब प्रक्रिया प्रोसेस समाजमा शक्तिले जब समाजलाई चलायमान गराउँछ गतिवान बनाउँछ त्यसले इम्पल्स र एक्टिभिटी दिन्छ समाजलाई गतिविधि दिन्छ त्यो त्यो गतिविधिहरू मध्येमा एउटा चाहिँ अब जसरी भए पनि विपक्षी एउटा गठबन्धन बनेर केपी ओलीलाई यही अवसरमा विभिन्न अकर्मण्यताको स्टोरिजहरू होइन अकर्मण्यता त सरकारको देखेकै छ नि बजारमा अथवा समाजमा यो कोभिडको कारणले त्यसलाई इस्यु बनाएर पावर ग्राबिङ गर्ने विपक्षीहरूको एउटा गतिविधि हो एउटा इम्पल्स हो एउटा एक्टिभिटी हो र आफूले सुरुवात गरेको प्याराडाइम सिफ्टिङको जुन एउटा पोलिटिकल महत्वाकांक्षा छ त्यसलाई जसरी भए पनि सस्टेन गराउँदै त्यसलाई टुङ्गोमा पुर्याउने एउटा इम्पल्स र एउटा एक्टिभिटी प्राइम मिनिस्टरको खेमाको सत्ताको खेमाको होइन यो दुईटाको बिचमा एउटा नर्मल अवस्थामा प्राइम मिनिस्टर वा प्राइम मिनिस्टरलाई प्रधानमन्त्रीलाई विस्थापित गरेर अर्को प्रधानमन्त्री बन्ने अवस्था हो भने त्यो त्यसले कन्स्टिट्युसनको विधानको र नियमको कानुनको एउटा प्रक्रिया सहज रूपमा अगाडि बढ्छ तर अहिले अवस्था चाहिँ नर्मल अवस्था छैन यो वार स्टेट जस्तो हो यो चाहिँ एउटा द्वन्द्वमा चरम उत्कर्षम द्वन्द्वमा यो प्याराडाइम सिफ्टिङको लागि भइराखेको द्वन्द्व हो यो नर्मल एउटा प्राइम मिनिस्टर चेन्ज गर्ने गभर्मेन्ट चेन्ज गर्ने सरकार परिवर्तन गर्नेको अवस्था द्वन्द्व मात्रै होइन यो प्याराडाइम सिफ्टिङको लागि जुन द्वन्द्व भइरहेछ त्यो द्वन्द्वमा कानुनको प्रयोग र विधानको मान्यताहरू सहज रूपमा हुँदैन त्यसमा दुवै पक्षले त्यसलाई अधिकतम आफ्नो स्वार्थको लागि उपयोग गर्न खोज्छ त्यस हिसाबले हेर्दाखेरि अब कारवाहीको प्रक्रिया हेर्नुहोस् फ्लोर क्रसिङको प्रक्रिया हेर्नुहोस् यता प्राइम मिनिस्टरले कन्स्टिट्युसनलाई मेनिपुलेट गर्ने कुराहरू हेर्नुहोस् यी सबै कुराहरू चाहिँ यो एकदमै तना यो सङ्घर्षको चरम उत्कर्षको बेलामा भइरहेको घटनाहरू हो यो बेला यो बेला यो एउटा कोभिडको बिरामीलाई 13-14-10 दिनपछि एउटा 10 दिनपछि बिरामी भएको भाइरस छिरेको 10 दिनपछि जुन एउटा आफ्नो बडीभित्रको भाइरस र एन्टिबडी र भाइरसको बिचमा युद्ध चल्दाखेरि एउटा चरम उत्कर्षमा जाँदाखेरि एउटा जुन तनाव हुन्छ नि उसको शरीरमा जुन पीडा हुन्छ नि हो त्यस्तै हो हाम्रो देशमा अहिले जुन स्तरमा शक्ति सङ्घर्षको भाइरस चलिरहेछ तनाव अब त्यो चरम उत्कर्षमा पुग्दैछ चरम उत्कर्षमा पुग्दाखेरि टिकाउने चाहिँ अब कुन पक्ष टिक्छ त भन्दाखेरि त्यो कानुनको धारा उपधाराहरूले पनि संविधानको कानुनको उपधारा धाराहरूले पनि त्यसलाई केही टेको चाहिँ टेक्ने आधार चाहिँ केही हो तर मुख्य रूपमा अब यो नेसनल पोलिटिक्स र जियो पोलिटिक्सले कुन वेभलाई पक्रेको छ कसको पोलिटिक्स चाहिँ एक्जिस्टिङ वेभ तत्कालको तपाईँको प्रभावसँग चाहिँ एकदम कम्प्याटिबल भएर भकिरहेछ भन्ने कुरा चाहिँ प्रधान कुरा हुन्छ
ओके बुद्धजी होइन जस्तो होइन अहिलेको एक्जिस्टिङ सिचुएसनलाई हेर्दाखेरि होइन अब विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रको दबाव प्रभाव आदि सबै कुरा गर्दाखेरि सबै कुराको हल भन्छ नि अब तपाईँको दृष्टिकोणमा पल्ला भारी कतातिर छ त यतातिर या उतातिर
अब एकदम सर्टकटमा होइन त
सर्टकट समय कम
ठिक हो अब एकदम सर्टकटमा भन्दाखेरि अहिले पल्ला भारी चाहिँ तपाईँको यो संस्थापन पक्षमै पल्लाभारी छ होइन तर संस्थापन पक्षले चुनौती के छ भने यो बडी पोलिटिक भन्छ नि समाजलाई एउटा राजनीतिको भाषामा समाजको कुरालाई बडी पोलिटिक भन्छ नि त्यो समाजमा निर्माण भएको सरकारप्रतिको वा संस्थापनप्रतिको अवधारणहरू त्यसमा विपक्षीले त त्यसमा त विषबमन गराउने कुरा त छँदैछ आजकल झन् सामाजिक सञ्जाल मार्फत त्यो त सजिलो भएको छ भनेपछि त्यो समाजमा बडी पोलिटिकमा यी सरकारप्रति देखेका चुनौतीका कुराहरू वा अपोजिसनल भोइसेसहरूको जुन पक्ष छ त्यसलाई कोभिडमा यदि सरकारले काम गर्न सकेन पर्फर्मेन्स देखाउन सकेन भने त्यो कुरा ज्यादा एक्सेलिरेट भएर त्यसको चाहिँ गुणात्मक जनताप्रतिको जनतामा सरकारप्रतिको विद्वेषमा गुणात्मक रूपमा वृद्धि हुने भएको हुनाले सरकारलाई पनि ठुलो चुनौती छ यो संस्थापन पक्षलाई पनि तर विपक्षीलाई के छ भने उनीहरू चाहिँ उनीहरूसँग कुनै नयाँ प्रस्ताव छैन राजनीतिक प्रस्ताव छैन उनीहरूले प्रस्ताव गरेको जुन अघि नै सुरुमा मैले व्याख्या गरेको जुन साझेदारै परिवर्तन गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने कमरेड प्रचण्डको जुन योजना थियो ऐतिहासिक साझेदारै परिवर्तन गरेर त्यो प्याराडाइममा कमरेड प्रचण्ड अब जान सक्नुहुन्न, जान नसक्ने भएपछि उहाँले त जम्मा जम्मी बडी पोलिटिकमा समाजमा सरकारप्रति देखिएको असन्तुष्टिलाई उछालेर ज्यादा प्रोभोकेटिभ बनाएर सरकार आफ्ना क्याडरहरूलाई सत्ताको भोग भएका क्याडरहरूलाई हामीले सबै गुमायो भनेर त्रसित बनाएर वा त्यसमा हामी पुगेपछि सत्तामा हाम्रो हालिमाली हुन्छ भनेर आशा देखाएर जनतामा चाहिँ एक ढङ्गले असन्तुष्टलाई प्रभोग गराएर लाने कुरा हो। त्योभन्दा बढी उहाँले यो अहिले जुन प्रधानमन्त्री केपी ओलीले जुन न्यू सेट प्याराडाइम सेटिङमा यो देशलाई लग्यो त्यसको विपक्षमै कमरेड प्रचण्ड जान सक्नुहुन्न। त्यसैले उहाँले कम्फर्टेबल गभर्नमेन्टको कुरा गर्नुभएको, त्यसैले उहाँले पनि तपाईँको एमसिसी विरुद्धको नारामा यो नारा नलगाउनु अहिले यो नलगाउनु न भनेर भनेको आफ्नो कार्यकर्तालाई, भनेपछि उहाँ पनि यही न्यू प्याराडाइमको विपक्षमा उहाँले सुरुवात गरेको हिजोको प्याराडाइम अथवा उहाँहरू सबैले गर्वको साथ राष्ट्रिय एकता निर्माण गरेर हामीले संविधान जारी गऱ्यौँ र हामीले देशको सार्वभौम सत्ताको लागि हामीले एउटा ठुलो एकता प्रदर्शन गऱ्यौँ भनेर हिजो जुन उहाँले डङ्क पिटेको थिए त्यो कुरामा त अब त्यो प्याराडाइममा त देश जान सक्दैन। भनेपछि अब पावर ग्राबिङ गर्ने कुरामा विपक्षी गठबन्धनले प्रधानमन्त्रीले के भनिरहेको थियो भने चुनावमा फेस गरौँ त लौ, ले अब खेल मैदान भनेको त चुनाव हो, मैले चुनाव घोषणा गरेँ यो डेमोक्रेटिक प्रक्रियाको सबभन्दा हाइस्ट प्र्याक्टिस अफ डेमोक्रेसी भनेको इलेक्सनमा जाने हो, इलेक्सनमा जाउँ भनिरहनु भएको छ। तर त्यो प्रधानमन्त्रीको इलेक्सनको कुरा चाहिँ एकदम अर्केस्ट्रेटेड ढङ्गले आएको हुनाले विपक्षले के डर छ भने त्यो इलेक्सनमा हामी पत्रसाब हुन सक्छ भने डर छ होइन,
अथवा इलेक्सन हुने सम्भावना पनि अलिकति जटिल छ किनभने कोभिड 19 ले गर्दाखेरि फेरि त्यो सिफ्ट भएर अलि 5-6 महिना पछाडि जान सक्छ, 78 सालबाट 79 सालमा चाहिँ जान सक्छ र 79 साल भनेको आखिर लगभग 5 वर्षको हाराहारीमा आयो, त्यसकारण अहिले नै चुनाव किन चाहियो, बरु हामी अलि पछाडि जाउँ जस्तै प्रधानमन्त्रीजीले भन्नुभयो जस्तै एउटा सर्वदलीय सहमति पनि त गर्न सक्छौ नि हामी भनेर एउटा पत्रकार सम्मेलन मार्फत एउटा वैकल्पिक कार्ड पनि प्रधानमन्त्रीज्यूबाट आएको थियो होइन। भनेपछि अब अन्त्यमा हामी निकासको एउटा सही बाटो त चुनाव पनि हो नि होइन, यदि यदि गर्न सकेको खण्डमा
अब यो निकास ठ्याक्कै कसरी बन्छ भन्ने कुरा यो शक्ति सङ्घर्षको जुन अहिले आन्तरिक रूपमा शक्ति सङ्घर्ष चलिरहेको छ
केही दिनको यो सङ्घर्षहरू छ जरुर,
यो शक्ति सङ्घर्ष त हाम्रो प्योरली यो इन्डिजिनसली खालि हाम्रो स्वदेशी आधारमा मात्रै यो शक्ति सङ्घर्ष भएको छैन, यसको मूल यो शक्ति सङ्घर्षको मूल कारण त तपाईँको जियो पोलिटिक्समा जुन सिफ्टिङ भयो नि भूराजनीतिमा विश्व भूराजनीतिमा जुन चीन र रसियाले तपाईँको न्यू वर्ल्ड अर्डरको प्रस्ताव गर्यो, अमेरिका युरोप केन्द्रित हिजो वेस्ट सेन्टर वर्ल्ड अर्डर नमान्ने भनेर न्यू वर्ल्ड अर्डरको कुरा गरे, त्यसको त्यसको प्रतिकारमा पश्चिमाहरूले क्वाड निर्माण गरे, तपाईँको आइपिएस इन्डो पेसिफिक स्ट्रेटेजिक प्लानिङ आयो, भारतले त्यसमा कन्भिन्स गरे, यसमा धेरै कुरा छ नि त। अब यो कुराले गर्दा नेपालमा आन्तरिक शक्ति सङ्घर्षमा गए, त्यो आन्तरिक शक्ति सङ्घर्षमा त हाम्रो मात्रै डिसाइसिभ पावर छैन क्या, हामीले मात्रै यसलाई एउटा टुङ्गो पुर्याउन सक्दैन। त्यसले गर्दा यो जुन संविधान जारी गरेपछि साझेदार परिवर्तन गर्ने जुन किसिमको एउटा नेपाली नेताहरूले जुन साहस देखायो होइन, दुस्साहस भनौँ न त्यसलाई एडभेन्चरिजम पोलिटिकल एडभेन्चरिजम भन्छ नि, त्यो मूलत कमरेड प्रचण्डको त्यो कुरामा अब त्यो कुरा असफल भएपछि त अब नयाँ शक्ति सम्झौता बन्नु पऱ्यो नि, पावर सेयरिङको एग्रिमेन्ट बन्नु पऱ्यो नि त।
हजुर हजुर
हो, त्यो नयाँ पावर सेयरिङको एग्रिमेन्ट त यो कन्स्टिट्युसन होइन नि, यो कन्स्टिट्युसनलाई त भारतले नमानेको अवस्था हुन्छ, भनेपछि संविधान संशोधन नै अबको नयाँ पावर कन्स्टिट्युसन, यो नेपालको संविधानमा भारतको स्टेक स्थापित गर्नु नै
यसको अन्तिम पोइन्ट चाहिँ त्यहाँनिर गएर चाहिँ हामी कहीँ कहीँ विसर्जन हुन सक्ला यो प्रक्रिया भन्ने बुझ्न सकौँ। आजलाई समय यति रह्यो बुद्धजी, धेरै धन्यवाद छ, फेरि पनि संवादको क्रम अगाडि बढाउँला, हार्दिक धन्यवाद यहाँलाई। प्रादेशिक श्रोताहरू अन्तरसंवादको निर्धारित समय सकियो. समसामयिक विषयमा कुराकानी गर्दै थियौं. राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानसँग प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद. म हरिशरण लामिछाने पनि बिदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.